नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2082 साल असार महिनाको 13 गते शुक्रबार, आषाढ़ शुक्ल पक्ष द्वितीया तिथि, तदनुसार जून 27 तारीक सन् 2025, नेपाल सम्वत 1145। कार्यक्रमको शुरूआतमा सिन्धुपाल्चोकका 17,000 नागरिक जोखिममा, पानी पर्दा सुत्नै सक्दैनन् शीर्षकको समाचार लिँदैछौ अन्नपूर्णबाट। कहिले पहिरो, कहिले भूकम्प त कहिले बाढ़ी, प्राकृतिक विपदका कारण सिन्धुपाल्चोकले वर्षेनी ठूलो धनजनको क्षति बेहोरिरहेको छ। यो वर्ष त चीनको तिब्बती क्षेत्रमा अत्याधिक वर्षा हुन सक्ने भन्दै गत साता सिन्धुपाल्चोक प्रशासनलाई पत्राचार नै गरिसक्यो। भूकम्पले थिलोथिलो बनेको सिन्धुपाल्चोकवासी ठूलो वर्षाको डरले त्रसित छन्। जिल्ला विपद व्यवस्थापन समितिले 17,000 बासिन्दा जोखिममा रहेको आकलन गरिसकेको छ। त्यसैकारण जिल्लामा हुन सक्ने विपद जोखिम न्यूनीकरणका लागि सरकारका संयन्त्रहरू बेलैमा चनाखो भएर काममा खट्नुपर्ने अवस्था देखिएको छ। 2071 सालको जुरे पहिरो सम्झिँदै सिन्धुपाल्चोकवासीको आङ जिरिङ हुन्छ। उक्त पहिरोले 145 जनाको ज्यान लियो, 153 घर पूर्ण रूपमा क्षति भए। जुरे पहिरोको पीड़ा बिर्सन नपाउँदै 2072 वैशाख 12, 13 र 29 गते विनाशकारी भूकम्प गयो। सिन्धुपाल्चोकमा मात्रै 3,571 जनाको ज्यान गयो। 2073 असार 21 गते भोटेको सीमा बाढ़ी जाँदा लिपिङ बजारका 30 घर बगायो। यी त केही मुख्य घटना मात्र हुन्। मनसूनजन्य विपदबाट सिन्धुपाल्चोकमा वर्षेनी ठूलो धनजनको क्षति भइरहेको छ। जिल्ला विपद व्यवस्थापन समितिले 17,000 बासिन्दा जोखिममा रहेको अनुमान गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोक विपदका दृष्टिकोणले उच्च जोखिममा छ। अझ यस वर्ष अत्याधिक वर्षाका कारण त्यहाँका बासिन्दा जोखिममा पर्न सक्ने पूर्व जानकारी चीन सरकारले गराएको छ। असार 4 गते चीनी अधिकारीहरूले पत्र मार्फत तिब्बत क्षेत्रमा अत्याधिक वर्षा हुन सक्ने भन्दै भोटे कोशी नदी क्षेत्रमा सुरक्षित रहन सतर्क गराए चिनिया प्रहरीले जानकारी गराएपछि जिल्ला प्रशासन कार्यालयले समेत सूचना जारी गर्दै भोटेकोशी गाउँपालिका, बारबिसे नगरपालिका, त्रिपुरा सुन्दरी गाउँपालिका र सुनकोशी गाउँपालिका, त्यसै गरी बफेली गाउँपालिका र चौतारा सागा चोकगढ़ी नगरपालिकाका नदी किनारका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरिसकेको छ। सम्भावित विपदको जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह, सुरक्षा निकाय तथा सरकारवालाहरूसँग समन्वय गरेर नदी किनार तथा जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सचेत गराउन निर्देशन दिइसकेका छौं। जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्लाधिकारी किरण थापाले भन्नुभयो, यो वर्ष विपदबाट हुन सक्ने धनजनको क्षतिलाई न्यूनीकरण गर्न प्रयत्नशील छौं। उहाँले भन्नुभयो, चिनिया अधिकारीहरूले दिएको सूचना आदान प्रदान सीमा क्षेत्रमा नियमित हुने र तिब्बतको मौसमले नेपालका नदीहरूमा प्रभाव पार्न सक्ने उहाँले बताउनुभयो। तिब्बतको वर्षाले नदीहरूमा बहाव बढ़ाउन सक्छ, तर स्थानीय वर्षाले तत्काल ठूलो क्षति नगर्ने भए पनि सतर्कता अप्नाउनु आवश्यक छ। सिन्धुपाल्चोकको विपदलाई नजिकबाट नियालिरहनुभएका मौसमविद डाक्टर धर्मराजु प्रेती भन्नुहुन्छ, चीनले तिब्बतको मौसम सम्बन्धी सूचना समयमै साझा गर्दा तल्लो तटीय क्षेत्रमा बाढ़ीको क्षति कम गर्न सकिन्छ। सिन्धुपाल्चोकको भोटेकोशी नदीमा हालै प्राप्त चिनिया सूचनाले यो कुरा पुष्टि गरेको उहाँको भनाई छ। जिल्ला विपद व्यवस्थापन समितिले यस वर्ष 222 बस्तीका 17,082 नागरिक प्रभावित हुने आकलन गरेको छ। चौतारा सागा चोकगढ़ी नगरपालिकाका 21 बस्तीका 770, बाह्र विषे नगरपालिकाका 63 बस्तीका 8,500, मेलम्ची नगरपालिकाका 7 बस्तीका 500 नागरिक मनसुनजन्य विपदमा प्रभावित हुने आकलन समितिको रहेको छ। त्यस्तै भोटेकोशी गाउँपालिकाका 53 बस्तीका 805, त्रिपुरा सुन्दरी गाउँपालिकाका 7 बस्तीका 171, लिसंखु पाखर गाउँपालिकाका 10 बस्तीका 300, सुनकोशी गाउँपालिकाका 11 बस्तीका 306, बलेफी गाउँपालिकाका 8 बस्तीका 800, जुगल गाउँपालिकाका 7 बस्तीका 2000, पाँच पोखरी थाङपाल गाउँपालिकाका 13 बस्तीका 1,260 जना प्रभावित हुने अनुमान छ। यस्तै इन्द्रावती गाउँपालिकाका 5 बस्तीका 170 र हेलम्बु गाउँपालिकाका 17 बस्तीका 1,500 नागरिक प्रभावित हुने विपद व्यवस्थापन समितिले आकलन गरेको छ। सिन्धुपाल्चोकका 17,000 नागरिक जोखिममा, पानी पर्दा सुत्नै सक्दैनन्, अन्नपूर्णको मुख्य समाचारको शीर्षक हो यो। यता 200 भन्दा बढी बस्ती उच्च जोखिममा शीर्षक दिँदै गोर्खापत्रले भित्री पृष्ठमा खबर छापेको छ। यस वर्षको मनसून जन्य विपदबाट सिन्धुपाल्चोकका 222 बस्ती उच्च जोखिममा पर्न सक्ने आकलन गरिएको छ। जिल्ला विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकका अनुसार उक्त बस्तीका 17,082 जना नागरिक बाढ़ी पहिरोबाट प्रभावित हुने अनुमान गरिएको हो। 200 भन्दा बढ़ी बस्ती उच्च जोखिममा गोर्खापत्रको भित्री पृष्ठमा खबर छ। रासायनिक मलको अनुदानमा मात्र दशकमा 1.5 खर्ब कारखाना खोल्ने योजना, 40 वर्षदेखि अलपत्र शीर्षकमा कान्तिपुरले मुख्य खबर छापेको छ। सरकारले पछिल्लो एक दशकमा रासायनिक मलको अनुदानमा मात्रै करिब 1.5 खर्ब रूपियाँ खर्च गरेको छ। यो स्वदेशमै मल कारखाना खोल्न पुग्ने रकम हो। 1.5 खर्ब लागतमा तयार हुने कारखानाबाट वार्षिक करिब 7 लाख मेट्रिक टन मल उत्पादन हुन सक्छ र चाहिएका बेला किसानले मल नपाउने समस्या हट्न सक्छ। स्वदेशमै मल कारखाना खोल्न सरकारले चासो नदिएको भने होइन। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहकार्यमा यूरिया मल कारखाना खोल्न 2041 सालमै अध्ययन गरिएको थियो। त्यसपछि पनि सरकारले नीति तथा कार्यक्रम र बजेटमा मल कारखाना खोल्ने विषय राख्दै आएको छ। कारखाना खोल्न पटक पटक अध्ययन पनि गरिएको छ, तर त्यसपछिको प्रक्रिया अघि बढ़ेको छैन। अर्कातिर सरकारले समयमा मल आयात नगरिदिँदा रोपाईको संघारमा प्राय सधैँ मलको हाहाकार हुने गरेको छ। पूर्व कृषि सचिव योगेन्द्र कुमार कार्कीका अनुसार 4 दशक अघि जाइकाले गरेको अध्ययनले यूरिया मल उत्पादनको सम्भावना देखाएको थियो। मल कारखानाका लागि लगानी जुटाउन नसक्ने भएपछि सरकारले कारखाना खोल्ने प्रक्रिया अघि बढ़ाएन। सरकारको एकल वा सार्वजनिक निजी साझेदारी मोडलबाट सञ्चालन गर्न सकिन्थ्यो। पूर्व सचिव कार्कीले भन्नुभयो, कारखाना सञ्चालन गर्नु गर्वको कुरा पनि हो, तर अहिलेसम्म काम भएन। रासायनिक मलको अनुदानमा मात्र दशकमा 1.5 खर्ब कारखाना खोल्ने योजना, 40 वर्षदेखि अलपत्र, कान्तिपुरले मुख्य खबर छापेको छ। लागू औषधको जालो गाउँसम्मै शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। लागू औषधको ओसार पसार, कारोबार र प्रयोगमा गुणात्मक वृद्धि भई राष्ट्रिय समस्याका रूपमा देखिन थालेपछि सरकारले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने भएको छ। लागू औषधको कारोबार र प्रयोग पछिल्लो 5 वर्षमा झण्डै 10 गुणाले वृद्धि हुँदा लागू औषध दुर्वेसनीमा 15-25 वर्षका 80% युवा फस्ने गरेको पाइएपछि नियन्त्रण र रोकथामका लागि प्रभावकारी संयन्त्र तयार गर्न लागिएको हो। लागू औषधको कारोबार र प्रयोग शहरी क्षेत्रबाट क्रमशः गाउँसम्मै फैलिन थालेपछि रोकथामका लागि प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ। गृह मन्त्री रमेश लेखकले लागू औषध नियन्त्रणका लागि छुट्टै विभाग गठन गर्ने घोषणा गर्नुभएको छ। लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले लागू औषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। लागू औषधको जालो गाउँसम्मै गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। मेची भन्सारबाट चिया निर्यातमा सुधार, अलैचीमा गिरावट शीर्षकमा कान्तिपुरले अर्थ पृष्ठमा खबर प्रकाशित गरेको छ। झापाको काँकडभिट्टा नाकाबाट हुने चिया निर्यातमा सुधार भएको छ। मेची भन्सार कार्यालय काँकडभिट्टाबाट चालू आर्थिक वर्षको 11 महिनामा चिया निर्यात 40.5% बढ़ेको हो। यस अवधिमा 3,86,64,78,000 रूपियाँको चिया निर्यात भएको कार्यालयको तथ्याङ्क छ। गत आर्थिक वर्ष 2080-81 यही अवधिमा 2,75,28,32,000 रूपियाँको चिया निर्यात भएको थियो। निर्यात हुने प्रमुख वस्तुका रूपमा रहेको अलैची निर्यात भने घटेको छ। चालू आर्थिक वर्षको 11 महिनामा 7,18,10,73,000 रूपियाँको अलैची निर्यात भएको छ। गत आर्थिक वर्षको यही अवधिमा 7,46,68,76,000 अलैची निर्यात भएको थियो। भन्सारले चालू आर्थिक वर्षको 11 महिनामा 14,43,92,37,000 राजस्व उठाएको छ। कार्यालयले गत साउनदेखि जेठसम्म लक्ष्यको 91.56% राजस्व संकलन गरेको हो। मेची भन्सारबाट चिया निर्यातमा सुधार, अलैचीमा गिरावट कान्तिपुरको अर्थपृष्ठमा खबर छ। तातोपानी नाकाबाट वैदेशिक व्यापार यो वर्ष झण्डै 47 अर्बको आयात हुँदा निर्यात शून्य, यो समाचार हो कारोबारको मुख्य समाचारको शीर्षकको। नेपाल र चीनबीच व्यापारको सबैभन्दा पुरानो सिन्धुपाल्चोक स्थित तातोपानी नाका यो वर्ष आयातका लागि मात्र सीमित बनेको छ। चालू आर्थिक वर्षको 11 महिनामा तातोपानी नाका मार्फत चीनतर्फ निर्यात शून्य छ भने आयात अर्बौंको पुगेको छ। नेपाल र चीनबीच हाल मुख्य रूपमा दुई स्थल नाका सुचारू अवस्थामा छन्। भन्सार विभागका अनुसार ती नाका मध्ये रसुवागढ़ी नाकाबाट आयात र निर्यात दुवै भइरहेको छ, तर तातोपानी नाकाबाट भने आयात मात्र भइरहेको तथ्य छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म तातोपानी नाकाबाट कुल 46,89,35,81,000 रूपियाँ बराबरको वस्तु आयात भएको छ। यही नाकाबाट 1 रूपियाँको पनि निर्यात भएको छैन। विभागका अनुसार यही अवधिमा रसुवागढ़ी नाकाबाट 80,91,48,23,000 रूपियाँको आयात भएको छ। तातोपानी नाकाबाट वैदेशिक व्यापार यो वर्ष झण्डै 47 अर्बको आयात हुँदा निर्यात शून्य, कारोबारले मुख्य समाचार बनाएको छ। जग्गामा महिलाको स्वामित्व बढ़दै शीर्षकमा नागरिकले अर्थपृष्ठमा खबर छापेको छ। सरकारले जग्गा किनबेचमा राजस्व छूट दिएपछि जग्गामा महिलाको स्वामित्व बढ़दै गएको छ। भूमि व्यवस्था मन्त्रालयका अनुसार जग्गामा महिलाको स्वामित्व रहने गरी नामसारी गर्दा 25% राजस्व छूट दिने गरिएको छ। भूमि व्यवस्थापन विभागका अनुसार यति बेला देशभरि जग्गा धनीको संख्या 1,14,67,382 रहेको छ, जसमा पुरूष जग्गा धनी 69,83,851 छन्। यो भनेको 61% हो। यसै गरी महिला जग्गा धनीको संख्या 44,83,531 रहेको छ, यो भनेको 39% हो। विभागले उपलब्ध गराएको तथ्याङ्क हेर्दा हरेक वर्ष महिलाका नाममा जग्गा कारोबार संख्या बढ़दै गएको देखिन्छ। जग्गामा महिलाको स्वामित्व बढ़दै नागरिकको अर्थपृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग सुदूरपश्चिम साक्षर प्रदेश घोषणा शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा खबर बनाएको छ। सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा हिजो आयोजित एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले साक्षर प्रदेश घोषणा गर्नुभएको हो। प्रदेशका 9 जिल्लाका 15 60 वर्ष उमेर समूहका साक्षर नागरिकको संख्या औसतमा 95% रहेको तथ्याङ्कका आधारमा सुदूरपश्चिमलाई साक्षर प्रदेश घोषणा गरिएको हो। 88 स्थानीय तहमा गरिएको सर्वेक्षण र शिक्षा विकास निर्देशनालय तथा साक्षरता अभियान प्रदेश समन्वय समितिको प्रतिवेदनका आधारमा यो निर्णय लिइएको हो। सुदूरपश्चिम साक्षर प्रदेश घोषणा गोर्खापत्रको भित्री पृष्ठको खबर हो। उपत्यकामा सलबलाउँदै विषालु सर्प शीर्षकमा गोर्खापत्रले नै अग्रपृष्ठमा खबर बनाएको छ। काठमाडौं उपत्यकामा तापक्रम बढ़ेसँगै अत्याधिक गर्मी हुने ठाउँमा देखिने विषालु सर्प समेत सलबलाउन थालेका छन्। विषालु सर्प किङ कोब्रा, मोनोकल्ड कोब्रा, हरेउ, आदो, एक थोप्ले गोमन लगायतका सर्प काठमाण्डौमा देखा पर्न थालेका हुन्। पछिल्लो समय असार 10 गते ललितपुर महानगरपालिकाको चुनीखेल क्षेत्रमा एक किङ कोब्रा फेला पर्यो, जसको उद्धार महानगर प्रहरीले गरेर चिडियाखानामा बुझायो। असार 7 गते शनिबार दक्षिणकाली नगरपालिका र मकवानपुरको सिमानामा 2 किङ कोब्रा फेला परे। असार 3 गते मंगलबार चन्द्रागिरी नगरपालिका वडा नम्बर 3 स्थित श्री कंकाली माध्यमिक विद्यालयको शौचालयको कमोडभित्र मोनोकोल्ड कोब्रा फेला पर्यो। असार 4 गते बुधबार दक्षिणकाली नगरपालिका वडा नम्बर 7 घरको पीढ़ी छेउमा फेरि अर्को किङ कोब्रा फेला पर्यो। यसरी काठमाण्डौमा विषालु सर्प फेला परिरहेका बेला यस्ता सर्पको उद्धार गर्ने जनशक्ति भने राजधानीमा नगण्य प्राय छ। राजधानीमा रहेका एकजना उद्धारकर्ता सुबोध आचार्य मात्र विषालु सर्पको उद्धारमा खटिनु पर्ने अवस्था छ। उपत्यकामा सलबलाउँदै विषालु सर्प गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। सामुदायिक र निजी विद्यालयको ईसीडी अवधि फरक फरक शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा खबर बनाएको छ। कक्षा 1 भन्दा अघिको प्रारम्भिक बाल विकास कक्षा ईसीडी सञ्चालनमा सामुदायिक र निजी विद्यालयमा फरक फरक अवधि राख्ने प्रस्ताव अघि सारिएको छ। सामुदायिक विद्यालयले 2 वर्षसम्म र निजीले जति वर्ष पनि सञ्चालन गर्न सक्ने व्यवस्था विद्यालय शिक्षा विधेयकमा प्रस्ताव गरिएको हो। फरक फरक अवधि हुँदा बालबालिकामाथि विभेद हुने तर्क सांसदहरूले गरेका छन्। शिक्षा मन्त्रालयको प्रस्तावमा संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गतको परामर्श तथा समन्वय उपसमितिले यस्तो व्यवस्था अघि सारेको हो। प्रस्तावित व्यवस्थामा भनिएको छ, स्रोत सुनिश्चित गरी सरकारले तोकेको मितिदेखि लागू हुने गरी सार्वजनिक विद्यालयमा प्रारम्भिक बाल विकास र शिक्षालाई 2 वर्षीय कार्यक्रमका रूपमा सञ्चालन गर्न सकिनेछ। हाल सामुदायिक विद्यालयमा 1 वर्ष र निजीमा 3-4 वर्षसम्म ईसीडी कक्षा सञ्चालन हुँदै आएको छ। सामुदायिक र निजी विद्यालयको ईसीडी अवधि फरक फरक कान्तिपुरको अग्रपृष्ठको समाचार हो। यो बायो इन्जिनियरिङ विधिबाट तटबन्धन शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर छापेको छ। सुर्खेतको वीरेन्द्रनगर 1 आँपखोली किनारमा छ बाबुराम नेपालीको घर। खहरे खोलाले वर्षेनी कटान बढ़ाउँदै लगेकाले हरेक वर्ष वर्खाका बेला बाबुरामको परिवार चिन्तित हुन्थ्यो। खोलाले घरै बगाउने हो कि भन्ने चिन्तामा परिवार हुन्थ्यो, तर तटबन्धपछि बाबुरामको परिवार ढुक्कले सुत्न पाएको छ। मनसून भित्रिएपछि आँपखोलीको त्रासबाट मुक्ति पाउनेमा करिब 100 घरधुरी छन्। 2071 साउन 29 आएको भीषण बाढ़ीले आँपखोली किनारका 9 घरमा क्षति पुर्याएको थियो। त्यस बेलादेखि यो बस्तीका परिवार बर्खामा सधैं तनावमा हुन्थे। स्थानीय सीता खड्काले तटबन्धनका कारण खोला कटानको जोखिम हटेको बताउनुभयो। बायो इन्जिनियरिङ विधिबाट तटबन्धन अन्नपूर्णले अग्रपृष्ठमा खबर बनाएको छ। पूर्ण रूपमा चल्यो माथिल्लो तामाकोशी शीर्षकमा कारोबारको अग्रपृष्ठमा खबर छ। क्षतिग्रस्त संरचना मर्मत गरेपछि हिजोबाट माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले पूर्ण रूपमा उत्पादन सुचारू गरेको छ। देशकै सबैभन्दा ठूलो यो जलविद्युत आयोजना 456 मेगावाटको क्षतिग्रस्त दुवै बालुवा थिग्राउने पोखरी सञ्चालनमा आएपछि विद्युत उत्पादन पूर्ण रूपमा हुन थालेको हो। 10 महिनामा क्षतिग्रस्त दायाँ तर्फको बढ़ी क्षति भएको बालुवा थिग्राउने पोखरी पुननिर्माणपछि सञ्चालनमा आएको छ। दुईवटा पोखरी मध्ये दायाँ तर्फको पोखरी 40% क्षति भएको थियो। पूर्ण रूपमा चल्यो माथिल्लो तामाकोशी। कारोबारको अग्रपृष्ठमा खबर छ। धान खेती छाडेर अकबरे उत्पादनमा लागेका कृषकलाई बजारको चिन्ता शीर्षकमा नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर छापेको छ। वर्षभरि खान पुग्ने धान मकै कोदो लगायतका खेती छाडेर व्यावसायिक अकबरे खुर्सानी उत्पादनमा लागेका कृषकलाई बजारको चिन्ताले पिरोल्न थालेको छ। उदयपुरको कटारी नगरपालिकाका पहाड़ी क्षेत्रमा अघिल्लो वर्ष अकबरे खुर्सानी खेतीबाट करिब 200 घर कृषकले प्रति घर झण्डै 2-3 लाखसम्म आमदानी गरेका थिए। त्यही देखेर दुईवटा ओडाका झण्डै 2000 भन्दा बढ़ी किसानले यस वर्ष व्यावसायिक अकबरे खुर्सानी खेती गरेको नगरपालिका 11 गोठ डाँडाका कृषक भोजराज राउतले बताउनुभयो। उहाँले भन्नुभयो यसपटक अकबरे खुर्सानीको खेती गर्नेको संख्या झण्डै 2000 घरभन्दा माथि छ। उत्पादन बढ़ने भयो, कहाँ लगेर बेच्नु समस्या हुने भएको छ। धान खेती छाडेर अकबरे उत्पादनमा लागेका कृषकलाई बजारको चिन्ता नयाँ पत्रिकाको भित्री पृष्ठको समाचार हो यो। र सैन्य खर्च बढ़ाउने होडबाजीमा शक्ति राष्ट्रहरू शीर्षकमा कान्तिपुरले खबर बनाएको छ। बेलायतले 3 दशक अघि शीत युद्धको अन्त्यसँगै परित्याग गरेको आफ्नो आणविक हतियार सम्बन्धी अभ्यास र क्षमता पुनः विकास गर्ने तयारी थालेको छ। उसले अमेरिकासँग परमाणु बम र अन्य परम्परागत हतियार बोकेर खसाल्न सक्ने 1 दर्जन F-35A लडाकु विमान खरिद गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केयर स्टारमरको कार्यालयले जारी गरेको विज्ञप्तिमा यी विमानलाई बेलायतको आणविक शक्ति बढ़ाउने यो पुस्ताकै ठूलो कदम भनी उल्लेख गरिएको छ। सैन्य खर्च बढ़ाउने होडबाजीमा शक्ति राष्ट्रहरू कान्तिपुरको समाचार हो यो। यिनै खबरहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।